الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أرسله بالحق بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صلى الله عليه وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وقرن في بيوتكن ولا تبرجن تبرج الجاهلية الأولى وأقمن الصلاة وآتين الزكاة وأطعن الله ورسوله إنما يريد الله ليذهب عنكم الرجس أهل البيت ويطهركم تطهيرا واذكرن ما يتلى في بيوتكن من آيات الله والحكمة إن الله كان لطيفا خبيرا صدق الله العظيم. وقال النبي صلى الله عليه وسلم الكيس من دان نفسه وعمل لما بعد الموت والعاجز من أتبع نفسه هواها وتمنى على الله أو كما قال النبي صلى الله عليه وسلم. قابل احترام ديني والإسلامي ماں اور بہنوں, ہم تھوڑی دیر یہاں جمع ہوئے ہیں بہت عظیم مقصد کے لیے, وہ یہ ہے کہ اللہ سبحانہ و تعالیٰ نے جو مختصر سی زندگی دی ہے, جو اس وقت ہم دنیا میں گزار رہے ہیں, اس کو کس طرح گزاریں کہ مرنے کے بعد جو زندگی آنے والی ہے اس میں ہم کو ہمیشہ کی کامیابی مل جائے. دنیا کی زندگی بہت ہی مختصر ہے, 70-80-90-100 سال کی بھی ملے تو قبر کی زندگی کے مقابلے میں کچھ بھی نہیں ہے, اور آخرت کی زندگی کا مقابلہ تو کچھ ہو ہی نہیں سکتا. سمندر کو اور قطرے کو جو آپس میں نسبت ہے وہ بھی نہیں. وہاں کی زندگی ہمیشہ ہمیش کی ہے, یہاں کی تو بہت محدود ہے, اور وہ بھی اپنے ہاتھ میں نہیں ہے. پانی کے بلبلے کی طرح ہے, کب ختم ہو جائے پتہ نہیں ہے. بچے بھی دنیا سے جاتے ہیں اور جوان بھی جاتے ہیں, یہ نہیں کہ صرف بوڑھے ہونے کے بعد انتقال ہوتا ہے. اس ٹمپریری لائف کو جو ہمارے ہاتھ میں نہیں, اللہ کے ہاتھ میں ہے, اللہ نے اپنے کنٹرول میں رکھا ہے, کیسے ہم ویلیوبل اور قیمتی بنائیں کہ اس کے ذریعے سے ہمیشہ کی زندگی ہماری اچھی ہو جائے, کامیابی کی ہو جائے. اس کے مذاکرے کے لیے ہم جمع ہوئے ہیں, اور یہ ایسا مقصد ہے کہ اسی مقصد کے لیے سارے انسان دنیا میں بھیجے گئے ہیں. اللہ سبحانہ و تعالیٰ نے دنیا کی ہر چیز ہم لوگوں کے لیے بنائی ہے. هو الذی خلق لکم ما فی الارض جمیعا, اللہ پاک فرماتے ہیں زمین کی جتنی چیزیں ہیں وہ تمہارے لیے بنائی ہم نے. لیکن ہم انسانوں کو اللہ نے کس لیے بنایا؟ انسان مقصود کائنات ہے, انسان کو بھیجا گیا ہے, اس کا مقصد تخلیق ہے, اپنے خالق, اپنے مالک, اپنے رازق, اپنے پالنے والے کو پہچاننا, اور اتنی اچھی طرح پہچاننا کہ اس کے سامنے جھک جانا, اور 24 گھنٹے کی زندگی اس کی اطاعت کے مطابق گزارنا. اللہ پاک کی ذات ایسی ہے کہ جو اچھی طرح اسے پہچان لے گا اس کو نافرمانی کی جرات اور ہمت نہیں ہوگی, وہ ہر وقت اللہ کے سامنے جھکا رہے گا, کیونکہ اللہ پاک اتنے گریٹ ہیں, بڑے ہیں, کبریائی اور عظمت والے ہیں کہ ہم ان کی بڑائی کو سمجھ بھی نہیں سکتے. ہم بولتے ہیں اللہ اکبر, बार बार नमाज में बुलवाया जाता है इसको, अल्लाह सबसे बड़े हैं। ये अरबी लफ्ज़ है, इसकी तकदीर इबारत की ये है कि अल्लाहु अकबर मिन कुल्ली शय, अल्लाह हर चीज़ से बड़े हैं। हर चीज़ में ये बात भी आती है कि हम अल्लाह की बड़ाई को सोचें और सोचते जाएं, तो जहाँ तक हमारी सोच और समझ पहुँचेगी, अल्लाहु अकबर का मफहूम ये है कि अल्लाह उससे भी बड़ा है। इंसान के समझ से बाहर है। इसलिए एक शायर अल्लाह की तारीफ़ करते हैं इस तरह, तू दिल में तो आता है समझ में नहीं आता, तू दिल में तो आता है समझ में नहीं आता, मैं जान गया यही है तेरी पहचान। अल्लाह वो है जिसकी हकीकत को आदमी जान नहीं सकता, क्यों? हमारी अक्ल बहुत महदूद है, बहुत नाकिस है, और अल्लाह इतने बड़े हैं कैसे समझ सकते हैं अक्ल से। लेकिन हर मखलूक को देख कर दिल कहता है कि अल्लाह है हमारा और आपका खालिक है कोई, ज़मीन व आसमान का खालिक है कोई, ज़मीन व आसमान समंदर चाँद सूरज सितारों का खालिक है कोई, और सिर्फ खालिक नहीं उसका पालने वाला भी है, उसके निज़ाम को चलाने वाला भी है। यही है कि तू दिल में तो आता है लेकिन समझ में नहीं आता, मैं जान गया यही है तेरी पहचान। बाज़ किताबों में लिखा गया है ला युद्रकु कुनहुहु, अल्लाह की पूरी हकीकत को कोई समझ नहीं सकता, वो मावराए अक्ल है, वहाँ तक अक्ल जा ही नहीं सकती। अल्लाह की बड़ाई को जो मान लेगा समझ लेगा वो हमेशा उसके सामने झुका रहेगा। और ये चीज़ आती है नबियों की दावत सुनने से। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की दावत भी यही थी, क़ुरान करीम की दावत भी यही है, अल्लाह का तआरुफ़, अल्लाह को पहचानवाना, उसकी बड़ाई बयान करके, उसकी कुदरत बयान करके, उसका कमाल बयान करके, और दूसरा मज़मून है उसका इनाम बयान करके, उसका एहसान बयान करके। अल्लाह पाक जिस तरीके से सबसे बड़े हैं कि हम उनकी बड़ाई को समझ नहीं सकते, इसी तरह अल्लाह पाक सबसे बड़े मुहसिन हैं, सबसे बड़े मुनइम हैं। अल्लाह पाक की हज़ारों लाखों नेमतों में हर वक्त हम पल रहे हैं। अगर अल्लाह का इनाम ना हो तो आदमी नहीं चल सकता। और मुनइम से मोहब्बत होती है, बहुत मोहब्बत होती है, सबसे ज़्यादा मोहब्बत होती है मुनइम से। लिहाजा अपने मुनइम और मोहसिन को कोई नाराज़ नहीं करेगा कभी भी, क्योंकि अगर वो नाराज़ हो गया और नेमतों का भेजना बंद कर दिया तो हम खाली हाथ हो जाएंगे और ख़त्म हो जाएंगे। इसलिए अल्लाह पाक का तआरुफ़ होना चाहिए, उसकी मारफत होनी चाहिए। बाज़ उलमा ने लिखा है कि इंसान पर जो सबसे पहले फरीज़ा है वो अल्लाह की मारफत है, और ये ऐसी चीज़ है कि सिर्फ़ अक्ल की बुनियाद पर इंसान को अल्लाह को मानना चाहिए। अगर किसी नबी की दावत न भी पहुँचे तब भी, क्योंकि इतना ज़बरदस्त आसमान कैसे आ गया, पैदा हो गया और कैसे चल रहा है, इतने बड़े बड़े पहाड़ किसने पैदा किया और कैसे वो बाकी, इतने सारे समंदर हैं किसने पैदा किया और किसके कुदरत पर वो चल रहे हैं, ये सूरज और चाँद और सितारों का निज़ाम इनको पैदा करके कौन चला रहा है, हर अक्ल वाला इसको सोच सकता है। लेकिन फिर भी अल्लाह सुबहान व तआला ने अपने तआरुफ के लिए नबियों को भेजा। आदम अलैहिस्सलाम पहले नबी, पहले इंसान, पहले नबी, और सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम खातमुल अंबिया वल मुरसलीन, सबसे आखिरी नबी, सबसे बड़े नबी, खातमुन नबीन, जिनके बाद अब कोई नबी नहीं आएगा। सब ने आकर दावत का काम किया, और हज़रत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम पर जब नबूवत ख़त्म हुई तो अल्लाह सुबहानहू व तआला ने यह दावत का काम हम सब मुसलमानों को दे दिया। हर मुसलमान इसका ज़िम्मेदार है, इसकी ज़िम्मेदारी है दावत देना, दावत सुनना, क़ुरान करीम को पढ़ना, उसके मज़ामीन को सोचना। अल्लाह पाक फरमाते हैं वल्मुमिनूना वल्मुमिनातु बाज़ुहुम औलियाउ बाज़, ईमान वाले मर्द और ईमान वाली औरतें एक दूसरे के वली हैं। यअमुरूना बिलमारूफ़ वयनहौना अनिल मुनकर, एक दूसरे को भली बात बताते रहते हैं और बुराइयों से रोकते रहते हैं, और नमाज कायम करते हैं और ज़कात देते रहते हैं, और 24 घंटे की ज़िंदगी इताअत वाली गुजारते हैं। ऐसे मोमिनीन पर जिनमें ये सिफ़ात हों, उलाइका सयरहमुहुमुल्लाह, अल्लाह की रहमत इस दुनिया में जल्दी होगी। और मरने के बाद उनके लिए जन्नत है। तो हम सब के दुनिया में आने का मकसद अल्लाह को पहचानना है, और ये पहचान हासिल होगी कुरान करीम की दावत को सुनने से, नबियों की दावत को सुनने से, और सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने जो दावत दी उसको सुनने से। बुखारी शरीफ में इमाम बुखारी रहमतुल्लाह अलैह ने बयान किया है बिल्कुल शुरू किताब में कि अल्लाह तबारक व तआला ने सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम पर ग़ार हिरा में पहली वहय नाजिल फरमाए तो सूरह इकरा की 5 आयतें नाजिल फरमाएँ। इकरा बिस्म रब्बिकल लज़ी खलक खलकल इंसान मिन अलक इकरा व रब्बुकल अकरमुल लज़ी अल्लम बिल क़लम अल्लमल इंसान मा लम यअलम। इन आयतों का खुलासा है अल्लाह की मार्फत। जितनी मखलूकात हम देख रहे हैं तन्हा उनका खालिक अल्लाह है, और दुनिया में कोई इंसान है भी नहीं जो दावा करे कि मैंने फला चीज़ पैदा की, कोई नहीं है जो दावा करे, करे भी तो झूठा है। उस दावा करने वालों को किसने पैदा किया, उससे पूछा जाएगा तू कहाँ से आया। अल्लाह पाक सारे दुनिया के इंसानों को चैलेंज करते हैं, ललकारते हैं, फरमाते हैं यखलुकुकुम फी बुतून उम्महातिकुम खल्कम मिन बाद खल्किन फी ज़ुलुमातिन सलास ज़ालिकुम अल्लाहु रब्बुकुम लहुल मुल्क ला इलाहा इल्ला हुवा फअन्ना तुसरफून। बड़े बड़े बादशाहों को, मालदारों को, ताकतवरों को, तुम सबको अल्लाह पाक फरमाते हैं कि हम पैदा करते हैं। देखो माओ के पेट में कैसे हम तुमको बनाते हैं। माँ के पेट में बच्चा और बच्ची बनते हैं, माँ को भी पता नहीं होता मेरे पेट में बच्चे का कौन सा जिस्म कब बन रहा है। बाप को पता नहीं, किसी को पता नहीं, बनाने वाले को सिर्फ पता है। ये बच्चा और बच्ची सही सालिम होंगे या डिसेबल और माजूर होंगे किसी को पता नहीं। माँ बाप डरते रहते, दुआ करते, कराते हैं, दुआ कीजिए अल्लाह पाक सही सालिम बच्चा सही सालिम बच्ची अता फरमाए, इसके आप लोग समझ ठीक हो, हाथ पांव ठीक हों, आज़ा ठीक हों। और हर इंसान को मालूम हो कैसे बना है, नापाक कतरे मनी से मुख्तलिफ हालात से गुजरते हुए जब माँ के पेट से पैदा होता है परफेक्ट और मुकम्मल इंसान, तबारक अल्लाहु अहसनुल खालिकीन। क्या कुदरत है अल्लाह की, माँ के पेट में नापाक कतरे मनी से अल्लाह ने कैसा मुकम्मल और परफेक्ट जिस्म बना दिया। खुद इंसान अपना जिस्म लेकर चल रहा है, उसको पता नहीं है मेरे जिस्म में कितने जोड़ हैं, कितनी हड्डियां हैं, कितनी नसें हैं, कितनी रगें हैं, किस तरीके से मेरे अंदर का निज़ाम चल रहा है, उसको खुद पता नहीं है। खाना खाता है, पानी पीता है, उसके बाद अल्लाह जल्ल जलालू अपने करम से उसको हजम करते हैं, और जितनी चीज़ों की ज़रूरत है जिसमें उनको पैदा करते हैं और उसकी जगह पर उसको पहुँचाते हैं, फिर आदमी की ये मशीन चलती है। अल्लाह पाक फरमाते हैं अगर मुझको पहचानना हो ना तो कहीं दूर जाने की ज़रूरत नहीं है। वफ़ी अनफुसिकुम अफला तुबसिरून, अपनी ज़ात में तुम गौर नहीं करते। देखो अपना पूरा जिस्म सर से लेकर पाँव तक, अंदर का तो देख भी नहीं सकते, सिर्फ बाहरी का देख लो, तुमको अल्लाह की कुदरत, उसका कमाल, उसका इनाम और उसका एहसान समझ में आ जाएगा। इंसान अपने जिस्म से फ़ायदा उठाता है लेकिन उसको खुद भी पता नहीं मैं कितना फ़ायदा उठाता हूँ। आँखों से रोज़ाना कितनी चीज़ें देखता है कौन गिन के बताएगा, ज़ुबान से कितने अल्फाज और कलिमात बोलता है कौन बताएगा, कितनी नकल हरकत करता है कौन बताएगा। जी इसी तरह सोचते चले जाइए। इंसान अपनी अक्ल और दिल और दिमाग से जो काम करता है वो कितना करता है, अल्लाह ने कितनी सलाहियतें उसके ज़हन और दिमाग में रखी हैं, कितनी हज़ारों लाखों बातें उसको याद हैं। इसी तरह हाथ पांव से जो काम कर रहा है, फ़ी अनफुसिकुम अफला तुबसिरून, अपने अंदर गौर नहीं करते। وَإِن تَعُدُّوا نِعْمَةَ اللَّهِ لَا تُحْصُوهَا, अल्लाह की एक नियामत को भी अगर तुम गिनना चाहो नहीं गिन सकते। ज़ुबान एक नियामत है, कितना फ़ायदा उठाते हो रोज़ाना गिन नहीं सकते। आँखों से, कानों से, दिमाग से, हाथ पाँव से और जिस्म के दूसरे आज़ा से कितना फ़ायदा उठाता है इंसान। अल्लाह पाक जितलाते हैं इस बात को, या अय्युहा अल-इंसान मा गर्रका बिरब्बिकल करीम अल्लज़ी खलकक फसव्वाक फअदलक فی ای صورت ما شاء رکبک، سارے انسانوں کو دعوت دی جا رہی ہے، تم کو کس چیز نے دھوکے میں ڈالا ہے؟ تمہارے پالنے والے خالق کریم کی طرف سے. اللہ کا یہ سارا فعل، خلق، پیدا کرنا، پھر پالنا، روزی دینا، زندگی کو چلانا، سب یہ اللہ کا کرم ہے، اللہ کریم ہے. کریم کی ایک تعریف آئی ہے کتابوں میں، الذی یعطی بدون الاستحقاق، جو دیتا ہے بغیر حق کے. ہم کو مکمل انسان بن کر آنے کا دنیا میں کوئی حق نہیں تھا، کوئی رائٹ نہیں تھا، اللہ نے ہمیں انسان بنایا. اگر سانپ بچھو بناتے تو کیا کرتے؟ بندر اور بلی بناتے تو کیا کرتے؟ کیا تبدیل کر سکتے تھے؟ خلقک فسواک، مکمل انسان بنایا، ناقص انسان بناتے تو کیا کرتے؟ دنیا میں دیکھیے کتنے بچے بچے ہیں، معذور ہیں، مالدار حکومتیں خوب پیسے دے رہی ہیں، گھر والوں کو بھی مالدار بنا دیتی ہیں ایک معذور کی وجہ سے، لیکن اس معذور کو صحیح جسم نہیں دے سکتی. کوئی میڈیکل سائنس نہیں ہے، کوئی ڈاکٹری نہیں ہے، کوئی ڈاکٹر نہیں ہے، کوئی ہسپتال نہیں ہے، جس کی عقل ناقص ہے، بیچارہ پوری زندگی ایسے ہی رہتا ہے. تو پاؤں سے معذور پیدا ہوا پیرالائز، وہ ایسے ہی رہتا ہے. جو بلائنڈ پیدا ہوا نابینا، وہ ایسے ہی رہتا ہے. اونگا بہرا پیدا ہوا، ایسے ہی رہتا ہے. ہاتھ سے معذور ہے، ایسے ہی زندگی بھر رہتا ہے. کس نے دیا ہے ان اعضا کو؟ یہ صلاحیتیں کس کی دی ہوئی ہیں؟ اللہ ہی کی دی ہوئی ہیں، اور اس میں جو صلاحیتیں ہیں ان کو صحیح استعمال ہونا چاہیے. جب آدمی اپنے جسم کے صلاحیتوں کو غلط استعمال کرتا ہے تو وہ بڑا ناشکرہ کہلاتا ہے. زبان سے جھوٹ بولے، غیبت کرے، گالیاں دے، برا بھلا کہے، اس نے زبان کی نعمت کی قدر نہیں کی، ناشکری کی. آنکھ سے حرام دیکھتا ہے، اس نے ناشکری کی. کان سے حرام سنتا ہے، اللہ کی نعمت کی ناشکری کی. ہاتھ پاؤں سے کوئی گناہ کا کام کرتا ہے، اللہ کی ناشکری کی. اور جو اللہ سبحانہ وتعالیٰ کو جیسا وہ ہے نہ مانے، اس کا نام ہی رکھا گیا قرآن میں کافر. کافر کا مطلب ناشکرہ ہے. اور جو اللہ کی وحدانیت کا انکار کر دیتا ہے، اللہ تعالیٰ جیسے ہیں ایسا نہیں مانتا، وہ ایسا کافر ہے کہ انہم رجسن، وہ ناپاک ہیں. وہ مواہم جہنم، ان کا ٹھکانہ جہنم ہے. اور اللہ پاک فرماتے ہیں اس سے بھی سخت بات، انہم الا کل انعام بل ہم اضل سبیلا، یہ جانوروں کی طرح ہیں، ان سے بھی بدتر ہیں. جانور پالیے، اس کو کھانا دیجیے، وہ دوڑ کے آئے گا بلانے پر. کتا پالیے، بلی پالیے، وہ آئے گی دوڑ کر. بکری پالیے، وہ آئے گی دوڑ کر. اے انسان، تجھ کو اللہ نے عقل دیا، تو سب دیکھ رہا ہے اور سمجھ رہا ہے، سب کچھ اللہ دے رہے ہیں، تم کو اللہ نے بنایا، تمہارے اندر کی صلاحیتوں کو اللہ نے بنایا، تم کو صحت اللہ پاک دیے ہوئے ہیں، روزی اللہ پاک دیے ہوئے ہیں، بے شمار نعمتیں اللہ ہی کی دی ہوئی ہیں، پھر بھی تم ان کو نہیں مانتے جیسا وہ ہے. یہ کتنی بڑی نافرمانی ہے. اس لیے اللہ پاک نے اعلان کر دیا، ان اللہ لا یغفر ان یشرک بہ ویغفر ما دون ذلک، اللہ شرک کو معاف نہیں کر سکتے. دوسرے گناہوں کو اگر چاہیں کسی کے لیے تو معاف کر دیں گے، اگر چاہیں، جس کے لیے چاہیں. یہ قید یاد رکھنی چاہیے، ورنہ شیطان دھوکے میں ڈالتا ہے کہ ہمیں شرک کے سوا ہر گناہ کو معاف کر سکتے ہیں، لہذا گناہ کرتے رہو، کوئی حرج نہیں. اللہ نے قید لگائی ہے، ویغفر ما دون ذلک لمن یشاء، جس کے لیے اللہ چاہتے ہیں اس کے لیے معافی کرتے ہیں، ہر ایک کے لیے نہیں. یہ ہے دعوت قرآن کریم کی. بہت تفصیل ہے قرآن کریم میں دعوت کی. یہ دعوت و تبلیغ کا کام اسی لیے ہے کہ اس سے اللہ کی معرفت بڑھے گی، اللہ کی قدرت اور بڑائی دل میں آئے گی، جس سے اللہ کا خوف پیدا ہوگا، آدمی ڈرے گا، میں نافرمانی کروں گا اللہ پکڑ لیں گے مجھے، عذاب میں مبتلا کریں گے، نعمتوں کو چھین لیں گے. اور اللہ کی نعمتوں کا جب اور انعامات کا تذکرہ سنتا ہے انسان، اللہ نے مجھے پرفیکٹ جسم دیا، مکمل جسم دیا، اللہ نے مجھے انسان بنایا، کامل انسان بنایا، اور روزی دی، بے شمار نعمتیں دیں، صحت دی، قوت دی، طاقت دی، صلاحیت دی، میں ان سے فائدہ اٹھا رہا ہوں. اللہ بڑے منعم ہے اور محسن ہے، اور منعم اور محسن کا آدمی شکریہ ادا کرتا ہے، اور ڈرتا رہتا ہے کہیں اللہ پاک اپنا انعام بند نہ کر دے. یہ دو چیزیں ہیں جو معرفت سے حاصل ہوتی ہیں، ایک اللہ کا خوف اور خشیہ، جس کی وجہ سے آدمی گناہ کرتا ہے اور جو گناہ ہو گئے ان سے توبہ کرتا ہے. اور دوسری چیز ہے اللہ سے محبت, بے انتہا محبت, سب سے زیادہ محبت. کیوں؟ اللہ کے انعامات اور احسانات کی وجہ سے, جس کی وجہ سے وہ اللہ کو ہمیشہ راضی کرنے کی فکر میں رہے گا, خوش رکھنے کی فکر میں رہے گا, کبھی اس کو ناراض نہیں کرے گا, اللہ کے حکموں کو پورا کرے گا, پانچ وقت کی نماز پڑھے گا, زکوٰۃ پوری دے گا, رمضان کا روزہ رکھے گا, حج کرے گا فرض ہو جائے گا, اور دین کی محنت کرتا رہے گا, اور لوگوں کے حقوق بھی ادا کرے گا, بیوی شوہر کے حقوق ادا کرے گی, اولاد والدین کے حقوق, والدین اولاد کے حقوق, اسی طرح ہر ایک کے حق ہیں, میاں بیوی کے درمیان حق ہیں, والدین اولاد میں حق ہیں, بھائی بہن میں حق ہیں, اسی طرح رشتہ داروں کے حقوق ہیں, پڑوسیوں کے حقوق ہیں, مسلمانوں کے حقوق ہیں, حتیٰ کہ کافروں کے بھی حقوق ہیں اور جانوروں کے بھی حقوق ہیں. ان سب کو آدمی ادا کرے گا, اسی کا نام عبادت ہے. عبادت کے لیے ہی صرف انسانوں کو پیدا کیا گیا, وما خلقت الجن والانس الا ليعبدون, لیکن یہ عبادت ہوگی اللہ کی معرفت سے, اور اللہ کی معرفت ہوگی دعوت کی محنت سے. اس لیے ہم اگرچہ مومن ہیں الحمدللہ, اللہ نے ہمیں انسان بنانے کے ساتھ مومن بنایا. انسان کا جو جسم ہے وہ تو ایک دن ختم ہو جائے گا, جہاں موت آئی قبر میں گیا سب ختم, موت آ گئی جوانی بھی ختم, عقل کی صلاحیت بھی ختم, ہاتھ پاؤں کی صلاحیتیں بھی ختم, روح نکل گئی. آدمی کا جسم ہے مگر بیکار ہے, زبان منہ میں ہے مگر بول نہیں سکتا, کان ہے مگر سن نہیں سکتا, ہاتھ پاؤں میں حرکت نہیں ہے, اور جب قبر میں گیا سب مٹی ہو گیا, خلاص کوئی چیز باقی نہیں. پھر بھی اللہ کے بہت بڑا انعام ہے کہ اللہ نے بہترین جسم دیا ہے جس سے ہم فائدہ اٹھا رہے ہیں, لیکن اس سے بڑی نعمت ایمان ہے اور اسلام ہے. اس کی بنیاد پر آخرت میں کامیابی ملے. خوبصورت جسم ہونے کی وجہ سے جنت نہیں ملے گی, مالدار ہونے کی وجہ سے کسی کو جنت نہیں ملے گی, دنیا میں ڈگریاں حاصل کیں اس کی وجہ سے جنت ملے ایسا نہیں ہوگا, بہت بہتر گھر بنایا تھا اس کی وجہ سے جنت مل جائے نہیں, ایسا نہیں ہوگا. جنت جو ملے گی اور قبر کے عذاب سے نجات ملے گی, حفاظت ہوگی, جہنم کے عذاب سے حفاظت ہوگی, یہ ایمان اور اعمال کی بنیاد پر ہوگی. تو سب سے بڑی نعمت جو اللہ نے ہمیں دی ہے وہ ایمان ہے. اس ایمان کی قدر کرنی چاہیے, اور وہ یہ ہے کہ ہم دعوت کے ذریعے سے, دعوت کے ماحول میں آ کر, نیک لوگوں سے, علماء اور مشائخ سے اپنا تعلق پیدا کر کے اپنی زندگی کو شریعت کے اور سنت کے مطابق بنانے کی فکر کریں. یہ نعمت ایمان کا شکریہ ہے, یہ قرآن کریم کا شکریہ ہے کہ اس کی تلاوت کریں, اس کو سمجھیں, اس کے احکام پر عمل کریں, اور اس کی باتوں کو دنیا میں پھیلانے کی محنت کریں. نبی پاک صلی اللہ علیہ وسلم جیسا رحمت للعالمین پیغمبر اللہ نے ہم کو نصیب فرمایا, شفیع المذنبین, جو زندگی بھر نبوت ملنے کے بعد سے آخر تک ہماری ہدایت کے لیے آپ نے قربانی دی, مشقت اٹھائی, اور صحابہ کو اور صحابیات کو, امہات المومنین کو, سب کو دین کے لیے قربانی اور مجاہدے پر ابھارا, اور انہی کی قربانی و مجاہدات کی وجہ سے آج ہم مسلمان نظر آ رہے ہیں. ان پیغمبر صلی اللہ علیہ وسلم کی تعلیمات کو اپنی زندگی میں اتارے, اور اللہ کے بعد سب سے زیادہ محبت نبی پاک صلی اللہ علیہ وسلم سے ہونی چاہیے, جس کی وجہ سے آپ کا مبارک طریقہ سب سے زیادہ محبوب ہونا چاہیے, اور اس کو ہمیں اختیار کرنا چاہیے, اور دنیا میں اس کو پھیلانے کے لیے محنت کرنی چاہیے. دعوت کی محنت جب قربانی کے ساتھ ہوتی ہے, مجاہدے کے ساتھ ہوتی ہے, تو اس پر اللہ سبحانہ و تعالیٰ ہدایت کو مرتب فرماتے ہیں. ذرا سوچیے کتنی قربانیاں صحابہ کرام نے دین کے لیے دی ہے کہ اپنی جانیں قربان کر دیں, کتنے صحابہ شہید ہوئے گن نہیں سکتے, وہ بیوی بچے والوں تھے, کئی کی بیویاں ان کے ہوتی تھیں, بہت سارے بچے ہوتے تھے, پھر بھی اللہ کے راستے میں شہید ہو گئے, اور شہید ہونے کے لیے جاتے تھے, اس کی تمنا رکھتے تھے, اس کی دعائیں کرتے تھے, اس کی خواہش رکھتے تھے. نوجوان بچے جنگ میں جانے اور غزوے میں جانے کی خواہش, اس تمنا اور خواہش کی وجہ سے جانا چاہتے تھے کہ ہم کو شہادت ملے, کیونکہ شہادت سے بہت بڑی جنت ملتی. اور ہم سوچتے ہیں تو سمجھ میں آتا ہے کہ جو صحابہ کرام شہید ہو کے جنت میں چلے گئے, ان کی بے شک بہت بڑی قربانی ہے, لیکن ان کی بیویوں کی قربانی بھی ان سے کم نہیں ہے, کہ وہ اپنے کو بیوہ بنانے کے لیے تیار تھیں, بچے یتیم ہونے کے لیے تیار تھے. کسی صحابی کے بارے میں نہیں ملتا کہ جب انہوں نے جہاد میں جانے کی نیت کی تو بیوی نے کہا ہو